समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, भनिन्छ आजको युग संचारको युग हो, तर यतिखेर हामी कस्तो प्रकृतिको संचारको युगमा छौं त यो सोच्ने विषय हो। विश्वभरका संचार माध्यमहरू यस क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिको विकासका कारण आफ्नो अस्तित्व जोगाउने वा नयाँ परिवर्तित परिवेशमा आफूलाई समय सापेक्ष परिमार्जित गर्ने भन्ने एक प्रकारको दोहोरो प्रतिस्पर्धामा छन्। कुनै बेला रेडियो, टेलिभिजन र छापा माध्यममा सीमित रहेको संचार जगत अब सामाजिक सञ्जालको प्रयोग गर्दै एकैपटक विश्व समुदायसँग साक्षात्कार गर्दैछ। प्रविधिसँगै आम संचार माध्यमको दायरा र दायित्व विस्तृत हुँदैछ। यद्यपि पत्रकारिताका सामान्य सिद्धान्तहरू, अभिव्यक्ति स्वतन्त्रता, मानवाधिकार, सूचनाको हक, व्यावसायिकता, विश्वसनीयता लगायतका मूल्य मान्यतालाई प्रवर्धन गर्ने र एउटा विश्वसनीय छवि निर्माण गर्ने दायित्वबाट विमुख हुन सक्दैन। नेपालमा सन् 2015 निरन्तर यस क्षेत्रमा क्रियाशील मीडिया एक्शन नेपालका अध्यक्ष एवं संचारविद लक्ष्मण दत्त पन्त आजका हाम्रा अतिथि हुनुहुन्छ। संचार क्षेत्रका विविध आयामहरूमा केन्द्रित रहेर आजको बिहानीमा हामी संवाद गर्नेछौं। विशेष गरी आजका अतिथि संचारविद पन्त मीडिया फ्रीडम कोलिसन कन्सल्टेटिभ नेटवर्क नामको एउटा विश्व संस्थासँग पनि आबद्ध हुनुहुन्छ र टिबिलिसी विश्वविद्यालय जर्जियामा पत्रकारिता विषयको अध्यापन कार्यमा पनि उहाँ संलग्न हुनुहुन्छ। नमस्कार पन्तजी, स्वागत छ रेडियो नेपालको यो विशेष प्रसारणमा।
हस् हरिशरणजी, धन्यवाद। रेडियो नेपाललाई पनि धन्यवाद तपाईँले यो महत्वपूर्ण विषयमा मलाई आफ्नो विचार राख्न निम्ति आउनुभयो।
हजुर, समय त अलिकति कम छ, तैपनि हामी अलि सठिक रूपमा विषयवस्तुको गहिराईमा पुग्ने प्रयास गरौं। सबभन्दा पहिले लक्ष्मण सर, जस्तो आजको युग संचारको युग हो भनेर त भनिन्छ, तर हामी यो कस्तो संचारको युगमा प्रवेश गरिरहेका छौं, यहीँबाट कुराकानी शुरू गरौं।
अब संचारको पहुँच चाहिँ व्यापक भएर गयो। आज रेडियो, अखबार अथवा टेलिभिजन, न्यूज पेपर, आम संचारका माध्यममा मात्रै संचार सीमित रहेन, धेरै कहाँ पुग्यो। प्रविधिको विकासका कारणले, प्रविधिको एक्सप्लोरेसनका कारणले सबैका हातमा मोबाइल, सबैका हातमा प्रविधि, सबैले संचार गर्न पाउने, सबैले अभिव्यक्ति दिन पाउने यो इन्फ्रास्ट्रक्चर चाहिँ निर्माण भयो र त्यसै अनुसार क्वान्टिटेटिभ ग्रोथ पनि भयो। गुणात्मक हिसाबले हेर्ने हो भने सबैतिर संचार, सबै मान्छेलाई के लाग्न थाल्यो नागरिकलाई भने म संचार गर्न सक्छु भन्ने लाग्यो। पत्रकारिता पनि एक हिसाबले विकास भएर गयो, आम संचारका माध्यमहरूको संख्यात्मक वृद्धिका कारणले। अबको पत्रकारिता खालि रेडियो नेपाल अथवा गोर्खा पत्रमा सीमित रहेन, हाम्रो परिवेशमा हेर्ने हो भने पनि मान्छेसँग, व्यक्तिसँग आम संचारका माध्यमहरूको चोइस चाहिँ व्यापक भयो। रेडियो प्रयोग गर्ने कि, टेलिभिजन गर्ने कि, न्युज पेपर गर्ने कि, अनलाइनमा जाने कि, आफै नागरिक पत्रकार बन्ने कि, यी किसिमका गुणा संख्यात्मक हिसाबबाट चाहिँ आम संचारका माध्यमहरूको उपलब्धता व्यापक भयो। तर अर्कोतर्फ यसको गुणस्तरमाथि र आम संचारका माध्यमहरूले पत्रकारिता जन्य कन्टेन्ट क्रिएट गर्दा त्यसबाट उत्पादन हुने विषयको विश्वसनीयतामाथि आम नागरिकले प्रश्न एकातर्फ उठाइराखे भने, नागरिकले अथवा पब्लिकले युज गर्ने यो प्रविधिको प्रयोगबाट उत्पन्न विषयवस्तुमा पनि व्यापक विवादहरू हुन थाल्यो। त्यसैले अहिलेको हाम्रो पत्रकारिता अथवा आम संचारका माध्यमहरू अथवा संचारमा व्यक्तिको पहुँचको विषयलाई समप गरेर भन्नुपर्दा चाहिँ संख्यात्मक वृद्धि भयो, गुणात्मक हिसाबले केही सृजनशील कन्टेन्ट क्रिएट पनि हुन थाल्यो, तर समग्रमा चाहिँ पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न र नागरिकले गर्ने संचारबाट धेरै मान्छेहरू पीडित हुने अवस्था पनि रहेको छ। त्यसैले मिडियाको प्रोफेसनलिजम र नागरिक स्तरमा चाहिँ यो मिडिया लिट्रेसीका कामहरू अलिकता हामीले अगाडि बढाएनौँ भने संचारमाथि, संचारको गुणस्तरमाथि, संचारको कन्टेन्टको चाहिँ विश्वसनीयतामाथि चाहिँ प्रश्नहरू रहिराख्ने अवस्था देख्छु मैले।
अब यहाँको संस्था मीडिया एक्सन नेपालले पनि यस क्षेत्रमा प्रशस्त योगदान पुर्याइरहेको छ। कतिपय कार्यक्रमहरू अब विषयगत कुराहरू त्यति पब्लिकमा प्रकाशित नभए तापनि जुन किसिमको एउटा व्यवस्थापकीय विषयमा अथवा यसको चाहिँ भनौँ न कन्टेन्टको विषयमा जसरी यहाँहरूले चाहिँ निरन्तर आवाज उठाइरहनु भएको छ, अहिले यहाँहरूको प्राथमिकता के छ? मीडिया एक्सन नेपालले यी विषयहरूको सम्बोधनका लागि कस्ता क्रियाकलापहरू अगाडि बढाइरहेको छ, कसरी समेटिरहेको छ संचार कर्मीहरूलाई, संचार क्षेत्रलाई कसरी चाहिँ अगाडि बढाउने योजना राखेको छ, यसबारे पनि अलिकति बताउनु।
धन्यवाद यो महत्वपूर्ण प्रश्नका लागि. मैले तपाईँले यहाँ मलाई अवसर दिनुभयो. मिडिया एक्सन नेपाल चाहिँ अहिले यो मिडिया फ्रिडम कोलिसन कन्सल्टेटिभ नेटवर्क भन्ने विश्वका लगभग सबै महत्वपूर्ण संस्थाहरूको एउटा सञ्जाल छ. अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, आर्टिकल 19, आइएफएक्सदेखि लगायतका यो गार्जियन लगायतका मिडिया हाउसहरू पनि यसमा संलग्न छन् र यसले मिडिया फ्रिडम कोलिसन जसमा चाहिँ 53 देशका सरकारहरूको एउटा यो पार्टनरसिप नेटवर्क हो त्यसलाई सुझाव दिन्छ र विश्वभरि भइराखेको मिडियाको स्वतन्त्रताको विषयलाई खास गरी नेपाल, दक्षिण एसिया, दक्षिण पूर्वी एसियाको हाम्रो पर्सपेक्टिभबाट पनि ती कुराहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने पाटोमा एउटा कन्ट्रिब्युसन मिडिया एक्सन नेपालले गर्ने अवसर पाएको छ. हामी यसको प्रतिस्पर्धाबाट चाहिँ यसको सदस्य बनेका छौँ भने गत महिना मात्रै म आफै यो मिडिया एक्सन नेपालका तर्फबाट यो मिडिया फ्रिडम कोलिसन कन्सल्टेटिभ नेटवर्कको चाहिँ 3 मध्येको 1 सहअध्यक्ष भएको छु. एउटा हामीले अन्तर्राष्ट्रिय जगतमा नेपालको नेपालमा हुँदै गरेको खास गरी यो मिडियाको ल लिगल रिफर्म्सको अहिले जुन परिवेशमा छौँ हाम्रो राजनैतिक परिवर्तनका कारणले यसको चाहिँ नेपालले अन्तर्राष्ट्रिय समुदाय खास गरी युएन सिस्टमप्रति गरेको प्रतिबद्धताहरूमा त्यो त्योसँग चाहिँ कम्प्लाई गर्छ कि गर्दैन, त्योसँग कन्ट्राडिक्ट पो गरिरहेछ कि भन्ने एउटा अवलोकन हामीले इन्टरनेसनल लेभलबाट गरिरहेछौँ भने तपाईँले भन्नुभयो जस्तै हामी चाहिँ लगभग नेपालको यो 5-6 अपरेसनको पिरियडमा चाहिँ हामी सबै जिल्लामा पुगेका छौँ कुनै न कुनै हिसाबबाट. 60 बढी जिल्लामा त हामी प्रत्यक्ष रूपमा सञ्चारकर्मीहरू कहाँ पुगेका छौँ भने हाम्रा 7 प्रदेशमा हाम्रा कोअर्डिनेटर र कार्यालयहरू मार्फत हाम्रो मेजर फोकस 2 विषयवस्तुमा छ. अहिले मिडियाका संस्थाहरू धेरै खुल्या छन्, मिडियाको अधिकारको विषयमा आवाज उठाउने संस्थाहरू पनि धेरै छन्, तर हामीले मिडियालाई के भनेका छौँ भने नेपाली मिडिया फ्री पनि हुनुपर्छ र अकाउन्टेबल पनि हुनुपर्छ. त्यसैले हामीले यो जवाबदेही पनि हुनु पर्यो, स्वतन्त्र पनि हुनु पर्यो. मिडिया जवाबदेही र स्वतन्त्र भएको खण्डमा मात्रै मिडियाको कन्टेन्ट विश्वसनीय बन्छ. त्यसका आधारमा हामीले मिडियाका रिसर्चहरू गरिरहेका छौँ. तपाईँहरूले हाम्रो वेबसाइटमा हेर्नुभयो भने हामीले यो 6 अवधिमा कम्तीमा 16 प्रकाशनहरू, त्यो मध्येको 7 त रिसर्च मात्रै छ, हाते पुस्तकहरू छ. रिसर्च नेपालको कन्टेन्ट कता गइरहेछ त्यो कन्टेन्टलाई हामीले हेरिरहेछौँ. जस्तो गत वर्ष हामीले 52,000 न्युज स्टोरीहरूको अवलोकन गरेर नेपालको जसलाई अब मूल प्रवाहको मिडिया भनिएको छ, हामी चाहिँ कमर्सियल मिडिया भन्छौँ, त्यसको कन्टेन्टलाई हेऱ्यौँ र सुधार गर्नुपर्ने विषयहरू औँलाइदियौँ भने रिसेन्टली हामीले यो वर्ष पनि एउटा स्टडी गऱ्यौँ, खास गरी नेपाली मिडियामा लैङ्गिक संवेदनशीलताको अवस्था के छ. त्यसमा हामीले राज्यबाट सञ्चालित अखबारलाई पनि हेऱ्यौँ, जस्तो गोर्खापत्र राइजिङ नेपालको कन्टेन्ट पनि हामीले यो 2 रिसर्चमा राखेका छौँ. भने एउटा रिसर्चको कन्टेन्ट थ्रु नेपाली मिडिया कता गइरहेछ भनेर पत्रकारहरूलाई, मिडियाका संस्थाहरूलाई, मिडियाका म्यानेजरहरूलाई त्यो कन्टेन्टको अवलोकन देखाइदिने एउटा सब्सटेन्सिभ नलेज बताइदिने र त्यसका आधारमा चाहिँ पत्रकारहरूलाई चाहिएको के हो भनेर अलिकता कपासिटी बिल्डिङसँग, यो क्षमता अभिवृद्धिसँग जोडिएका विषयवस्तुमा हामी काम गरिरहेछौँ. अर्को हाम्रो समसामयिक विषयवस्तुहरू जस्तो 3 अगाडि हामीले पिनल कोडको एउटा अब्जर्भेसनहरू गरेका थियौँ, अहिले पनि अब हामीका इभल्भिङ कुराहरू छन्। हाम्रो कन्स्टिट्युसनल प्रोभिजनहरू धेरै प्रोग्रेसिभ, धेरै ह्युमन राइट्स फ्रेन्डली हुँदा हुँदै पनि अहिले हतारमा बनिराखेका कतिपय कानुनहरू, लेजिस्लेटिभ रिफर्महरूका कारणले चाहिँ मिडियामाथि गभर्मेन्टले जसरी सरकार आए पनि कन्ट्रोल पो गर्न खोज्या हो कि भन्ने आभास चाहिँ पटक पटक भइराखेको छ. त्यसमा हामीले ल मेकरहरूसँग पनि इन्ट्राक्सन गरिरहेछौँ. हामीले पार्लियामेन्ट्री रिपोर्टिङको एउटा क्याम्पेनै चलायौँ देशभरि, ल मेकरहरूलाई राखेर पनि त्यसमा कामहरू गर्यौँ. त्यसरी गर्नुपर्ने कामहरू त धेरै छ. एउटा नेपाली मिडिया व्यवस्थित पनि होस्, स्वतन्त्र पनि होस् र जवाफदेही पनि होस् भन्ने हिसाबले चाहिँ हामीले खास गरी क्षमता अभिवृद्धि र रिसर्चको पार्टबाट चाहिँ नेपालको मिडियामा कन्ट्रिब्युसनहरू गरिरहेछौँ र त्यो बिस्तारै क्षेत्रीय र अन्तर्राष्ट्रिय लेभलमा रिकग्नाइज भएर यो लेभलको अन्तर्राष्ट्रिय नेटवर्कमा हाम्रो संस्था र त्यसको चाहिँ नेतृत्वमा म आफै पुग्नु पनि सायद हाम्रा लागि गौरवको विषय हो. हामीले गर्नुपर्ने कामहरू चाहिँ त्यसले अझ हामीलाई थपेको छ र नेपाली मिडियाको कन्टेन्टको एउटा कन्टेन्ट चाहिँ विश्वसनीय बनाउनेतर्फ प्रोफेसनल इन्डिकेटरहरू लानुपर्छ. सहभागिताको हिसाबले पनि हामी जुन डाइभर्सिटीको कुरा गर्छौँ, विविधताको कुरा गर्छौँ, बहुलवादको कुरा गर्छौँ, समावेशीकरणको कुरा गर्छौँ, यिनीहरूको यी विषयवस्तुहरूको चाहिँ वास्तवमा रिफ्लेक्सन चाहिँ समाचारको कन्टेन्टमा मात्र होइन सहभागिताबाट पनि हुनुपर्छ भन्ने मिडिया एक्सन नेपालको चाहिँ महत्वपूर्ण म्यान्डेट रहेको छ।
हजुर, जस्तो अब पछिल्लो पटक यसलाई व्यवस्थित गराउनको लागि सरकारले पनि विभिन्न प्रयासहरू गरिरहेको छ र कहिलेकाहीँ ती प्रयासहरूमा टिप्पणीहरू पनि हुने गर्छन्, सन्तुष्टि असन्तुष्टिहरू पनि व्यक्त भएका छन्। पछिल्लो उदाहरणकै कुरा गर्दा प्रसारण नियमावली सरकारले जारी गरिसकेपछि त्यसको व्याख्या गर्दाखेरि मानौ कि जस्तो युट्युब च्यानलहरू पनि अब दर्ता भएर मात्रै सञ्चालन गर्नुपर्छ, जबकि ब्रोडकास्ट युर सेल्फ भन्ने अहिले चाहिँ पछिल्लो ट्रेण्ड संचार क्षेत्रमा आएको छ, परम्परागत संचार गृहहरू रेडियो टेलिभिजन पत्रिकामा मात्र सीमित नरहेर हरेक व्यक्ति पनि एउटा संचारकर्मी हो, उसले पनि आफ्ना भनाइहरू चाहिँ स्वतन्त्र पूर्वक विश्व समुदायसम्म राख्न सक्ने त्यो प्रविधिको युगमा आएका छौं। अब जसरी बाहिर भनिए जस्तै प्रसारण नियमावली ल्याउनुको तात्पर्य यसलाई नियन्त्रण गर्न हो या यसलाई नियमन गर्न हो, हामी कसरी यसको व्याख्या गर्न सक्छौ?
अब यो नियत छ हामी बुझ्न सक्दैनौ सरकारले कुन, तर यसको जुन प्रोसेस छ र यसको सैद्धान्तिक धरातल छ यसमा चाहिँ प्रश्न उठाउन सकिन्छ। एउटा राष्ट्रिय प्रसारण ऐन अनि त्यस अन्तर्गत यो राष्ट्रिय प्रसारण नियमावलीको जुन 11 संशोधन मार्फत खास गरी इन्टरनेटको कन्टेन्टलाई रेगुलेट गर्ने, व्यवस्थित गर्ने, अलिकता इन्टरनेटबाट आउने कन्टेन्ट खास गरी युट्युबमा अब त्यहाँ शब्द शब्दावली जस्तो युज गरे पनि विकृति आयो भन्ने जुन आधार बनाएर अहिले बहसहरू चलाइएको छ प्रसारण नियमावलीको संशोधन मार्फत दर्ता गर्नुपर्ने, त्योभित्र पनि 5,00,000 तिर्नुपर्ने, विकृतिलाई हामी कन्ट्रोल गर्न खोजिरहेछौँ भनेर आयो। एउटा त संसद नचलेको बेला संसदको बाटो छेलेर, अर्को चाहिँ यसको सैद्धान्तिक धरातलमा जस्तो ब्रडकास्ट भन्नाले हामी के बुझिरहेछौँ, इलेक्ट्रोम्याग्नेटिक वेभ हो नि त। अहिले अब यो कन्भर्जेन्स माध्यमका रूपमा इन्टरनेट कन्टेन्टमा पनि आइपीटिभीसम्मको प्रविधि आयो, त्यो हिसाबबाट चाहिँ रेडियो र टेलिभिजनको कन्टेन्टलाई पनि कतिले प्रसारण भन्ने लान्, तर यो वास्तवमा प्रसारण होइन नि त। इन्टरनेटको कन्टेन्ट भनेको त वेबकास्टिङ हो नि, वेबकास्टिङको कन्टेन्टलाई रेगुलेटै सरकारकै शब्दमा भन्ने हो भने रेगुलेटै गर्न ल्याइए पनि यसको चाहिँ वेबकास्टिङतिरै जानुपर्छ क्या। जस्तो हामी कहाँ सूचना प्रविधि ऐन विचाराधीन छ, त्यसभन्दा अगाडि अहिले यो जुन इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट जसलाई भन्छौँ, यो वित्तीय कारोबार ऐनको क्लज 47 लगाएर त बेला बखतमा कन्टेन्ट चाहिँ एप्रोप्रिएट भएन भनेर त्यो किसिमको रेगुलेसन र कारवाहीको प्रक्रिया पनि अगाडि बढिराखेका सन्दर्भमा प्रशस्त किसिमको विज्ञ कन्सल्टेसनहरू परामर्शहरू नभइकन व्यक्तिसँग संस्थासँग र वाइडर किसिमको हाम्रा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू, नेपाल त थुप्रै अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि सम्झौता त्यसभित्र पनिमा यो नागरिक तथा राजनैतिक अधिकार आर्टिकल 19 हाम्रो आफ्नै कन्स्टिट्युसनको पनि संचारको हकको एकदम व्यापकता छ, मुनासिब प्रतिबन्ध लगाउन सक्ने कन्टेन्टहरूलाई पनि त्यति ख्याल गरिएको छैन, राइट टु फ्रिडम अफ एक्सप्रेसनको इस्यु भयो क्या। यो अभिव्यक्ति स्वतन्त्रताको हिसाबबाट हेर्ने हो भने चाहिँ इन्टरनेटमा चाहिँ पत्रकारहरू मात्रै छैनन् र पत्रकारिता जन्य कन्टेन्ट मात्रै छैन, यो नागरिकसँग पहुँच भएको विषयलाई लाइसेन्सिङको प्रोसेसमा लाँदा अलि व्यापक किसिमको छलफल परामर्शहरू नगरिकन गएको कारणले चाहिँ यसमा पनि अहिले विवादहरू उठिराखेको हो। यो एउटा सैद्धान्तिक धरातल को हिसाबबाट पनि यसमा अलिकता रङ भएको छ, गल्ती भएको छ भने, अर्को यसलाई हामीले जर्नलिजमसँग जोडेर युट्युबको अभिव्यक्तिसँग जोडेर नागरिकलाई हामीले एकातर्फ भनिरहेका छौँ हामी ओपननेसको कुरा गरिरहेछौँ, खुलापनको, ओपन गभर्नेन्सको, ट्रान्सपेरेन्सीको, एकाउन्टेबिलिटीको र नागरिकलाई सूचनाको पहुँचको, त्यो अनुसार हाम्रा इन्डिपेन्डेन्ट बडीहरू राष्ट्रिय सूचना आयोग छ, अरू कन्स्टिट्युसनल बडीहरूले पनि मानव अधिकार अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा काम गरिरहेका छन्, नागरिक संस्थाहरूले पनि त्यो किसिमको आवाज उठाउँछन्, योसँग चाहिँ अलिकता कन्ट्राडिक्ट गर्छ, यसलाई अलिकता व्यापक परामर्श गरेर एमेन्ड गरिनुपर्छ र नागरिक त्यो गल्तीका विषयहरूलाई रेगुलेट गर्ने बाटोमा त हामीले कदम चाल्नुपर्छ, नियन्त्रणतिर नियन्त्रणमुखी भन्ने भयो र यसको इन्टरप्रिटेसन पनि अहिले अथोरिटीबाट हामीले मिडियामा सामाजिक सञ्जालमा देखिराखेका छौँ, यो इन्टरप्रिटेसन पनि अलिकता अथोरिटेरियन, अलिकता कन्ट्रोल गर्ने किसिमको चाहिँ अभिव्यक्तिहरू आइरहेछ। यो चाहिँ साँच्चै नै हाम्रो खुल्लापनको लागि अलि अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि चाहिँ राम्रो होइन, यसले अभिव्यक्तिको दायरालाई खुम्च्याइदिन्छ, नागरिक सत्ताहरू र मिडियाले यो गलत काम गर्ने पावर सेन्टरहरू को कुराहरूलाई बाहिर ल्याउने बाटोमा चाहिँ यसलाई रोक्न तर्फ मोटिभेट गर्छ, यसले हाम्रो एउटा फ्री मिडियालाई पनि बन्देज गर्छ कुनै न कुनै हिसाबबाट। सबभन्दा बढी यसको प्रभाव चाहिँ अभिव्यक्ति दिने मान्छेहरूलाई पर्छ, किनकि अभिव्यक्ति भनेको त मैले खुला मञ्च अथवा टुनी खेल भन्ने गरेको छु। हिजो अस्ति मान्छेहरू केही विरोध गर्नु पर्यो, अभिव्यक्ति दिनु पर्यो, सरकारप्रति शक्ति केन्द्रप्रति आफ्ना चाहिँ अभिव्यक्तिहरू दिनु पर्यो, गुनासोहरू राख्नु पर्यो भने टुनी खेलमा जान्थे, अहिले पनि माइती घरमा आउँछन्, सबैतिर जालान्। तर अहिले कहाँ गइरहेछन् सबभन्दा बढी भने अहिले चाहिँ नागरिक संस्थाहरू अथवा चाहिँ मान्छेहरू नागरिकहरू चाहिँ सामाजिक सञ्जालमा आइरहेछन्,
त्यहाँबाट चाहिँ आफ्नो अभिव्यक्तिहरू चाहिँ त्यसबाट प्रकट गरिरहेका छन्।
एक्ज्याक्टली, अब यो शिक्षा दिनु पर्यो, डिजिटल लिट्रेसीमा जानु पर्यो, हामीले स्कुलमा डिजिटल लिट्रेसीका क्लासहरू चलाउन सकिन्छ, युनिभर्सिटीका कोर्सहरूलाई रिफाइन गरेर अभिव्यक्तिका माध्यमहरूको हामीले चाहिँ व्यवस्थित अभिव्यक्ति कसरी गर्न सक्छौँ भनेर मिडिया लिट्रेसी, डिजिटल मिडिया लिट्रेसीमा खर्च गर्नुपर्ने, ध्यान दिनुपर्ने, चेतना जगाउनु पर्ने, ज्ञान सेयरिङमा जानुपर्ने बेलामा चाहिँ मान्छेहरूले अलि आफ्ना अभिव्यक्ति र गुनासोको माध्यम बनाइराखेको सामाजिक सञ्जाल अथवा युट्युबतिरको अलिकता नियन्त्रणमुखी रेगुलेसनहरू आएको हो कि भन्ने बात, यसलाई रिभिजन गर्नुपर्छ भन्ने हाम्रो स्ट्यान्ड हो।
पछिल्लो एक्जाम्पल हेरौँ न, एउटा म्युजिक भिडियो होइन, पीर भन्ने प्रकाश सपुतको म्युजिक भिडियोलाई लिएर त्यसले राजनीतिक वृत्तलाई निकै तरङ्गित पारेको छ होइन। यी र यस्ता खालका अन्य प्रकृतिका विषयवस्तुहरू त निरन्तर आइरहने भए, किनभने एउटा यस्तो सञ्जालको विकास भएको छ, सायद त्यसको नियन्त्रण विरलै होला कसैको हातमा। अब यस्ता खालका विषयहरू बेला बेलामा विवादमा आउने, एउटा पक्षले होइन यसलाई चाहिँ बन्द गर्नुपर्छ भनेर भन्ने, अर्कोले होइन यो गणतन्त्रमा त अभिव्यक्ति स्वतन्त्रता त उच्चतम हुन्छ, यी परस्पर विरोधी विचारहरू जसरी आइरहेका छन् र यहाँहरू जस्ता विज्ञ विशेषज्ञ संस्थाहरूले पक्कै पनि यसमा नजर पुर्याउनु भएको छ होला, के भन्न सकिन्छ यो 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 पछिल्लो ट्रेन्डलाई यहाँले कसरी परिभाषित गर्नुहुन्छ?
यो यस्तो हुन्छ कि हाम्रो विभिन्न स्कुल अफ थट्स हुन्छन् होइन, यो विभिन्न स्कुल अफ थट्स भित्र पनि के भनिन्छ भने स्वतन्त्र पत्रकारिता अथवा मिडिया फ्रिडमको इस्युहरू खालि अथोरिटेरियन रिजिमले मात्र नियन्त्रण गर्दैन कि, हामीले विश्वव्यापी रूपमा हेऱ्यौँ भने जब कुनै अभिव्यक्तिका माध्यम, चाहे त्यो आम सञ्चारका माध्यम अथवा पत्रकारिताको माध्यम होस् अथवा अभिव्यक्ति दिने गीत सङ्गीतको कुराहरू होस्, त्यो पनि त एउटा सिर्जना हो नि त, त्यस मार्फत हामी पावर सेन्टरलाई र कसैले विगतमा गरेका गल्तीहरूलाई उजागर गरिदिन्छौँ, अभिव्यक्ति दिन्छौँ र वास्तविकता देखाइदिन्छौँ भने त्यतिखेर डेमोक्रेटिक भनेका इन्स्टिट्युसनहरू पनि अटोक्रेटिक हुने गरेको हामीले ग्लोबल इतिहास देखिरहेछौँ। त्यसैले हाम्रो परिवेशमा बेला बखतमा आइरहेका छ यो अभिव्यक्तिको माध्यममा चाहिँ खालि मिडियाको कन्टेन्टले मात्रै अहिले राज्य सत्ता अथवा चाहिँ पावर होल्डर्स अथवा पोलिटिकल पार्टिजलाई वाच गरिराखेका छैन, यो सर्जकहरूले पनि गरिरहेछ। पहिला गीत शुद्ध मनोरञ्जनमा जान्थ्यो, अभिव्यक्तितिर बढी जाँदैन थियो, टाइम पासतिर जान सक्थ्यो भने अहिलेको सिर्जना बढ्दै गएको छ र यो सर्जकहरूले गरिराखेको सिर्जनाको पाठबाट आइराखेको अहिले रिसेन्ट पीर गीतको पाठमा मैले पनि त्यो अब्जर्भेसनहरू, मिडियाको कन्टेन्टहरू, राजनीतिक दलका आफ्ना आफ्ना कुराहरू छेडखानी गर्ने किसिमको पनि आइराखेको छ क्या, एक दलको नेताले अर्कोलाई यसरी चिन्तित हुनुभएको छ भनेर पनि प्रधानमन्त्रीजीले नै भनिराख्नु भएको थियो। त्यो मलाई के लाग्छ भने अभिव्यक्तिको माध्यमबाट चाहिँ दल र शक्ति केन्द्रले केही न केही सिक्नुपर्छ क्या, अभिव्यक्तिका माध्यम नितान्त अभिव्यक्तिका माध्यम हुन्, कुनै एक व्यक्तिले तपाईँलाई हरिचरणजी लक्ष्मणजी तपाईँलाई आएर म मारिदिन्छु भन्यो भने उसमा त्यो क्षमता छ कि छैन हेर्नुपर्छ कि राज्य सिस्टमले, उसले हतियार राख्छ कि राख्दैन, उसले मार्न सक्ने चाहिँ कपासिटी राख्छ कि राख्दैन, त्यसकै आधारमा उसलाई जेल हालिहाल्ने र कारवाही गरिहाल्ने होइन,
उसले भनिहाल्यो भनिहाल्यो भनेर त्यसमा आपत्ति मानिहाल्नु मान्नुपर्ने स्थिति चाहिँ रहेन होइन।
त्यो किन हुँदैन भने अभिव्यक्ति भनेको विभिन्न अवस्थामा चाहिँ धेरै अवस्थामा चाहिँ हाम्रा परिवेशहरूमा फ्रस्ट्रेसन जगाउने हो, आफ्नो व्यापमा होइन कि नागरिकका व्यापमा, यहाँ गल्ती भइरहेछ है, तिमीले यो सम्बोधन गरिरहेका छैनौ, यो यो कुरालाई ध्यान दिइरहेका छैनौ भन्ने कुरा आउँछ। त्यसैले अभिव्यक्ति दिने व्यक्तिको शक्ति, अभिव्यक्ति दिने व्यक्तिले के कुरालाई इङ्गित गर्न खोजिरहेछ, कसको आवाज बोलिराखेको छ भन्ने विषयलाई हेर्नुपर्छ। अब सङ्गठित संस्था, आतंकारी समूह, आपराधिक गिरोहले कसैलाई धम्क्याउने किसिमको र शान्ति व्यवस्थालाई खलबल्याउने किसिमको कन्टेन्ट ल्याउँछ भने त हाम्रो संविधान, त्यसभित्र पनि संचारको हकको यो के भन्छ रिजनेबल रेस्ट्रिक्सनभित्र कन्टेन्टहरू त राखेकै छ, हामीले धेरै कानुन बनाउनतिर लाग्नै पर्दैन। अभिव्यक्तिलाई हामीले एकदम उर्वर हुने, अभिव्यक्तिलाई चाहिँ विकसित हुने अवसरहरू दिनुपर्छ। अभिव्यक्तिबाट के हुन्छ भने लोकतन्त्रमा, प्रजातन्त्रमा त अभिव्यक्तिलाई त अझ प्रमोट गर्ने हो हामीले, आफ्नो क्रिटिसिजमलाई सहने क्षमता चाहिँ शक्ति केन्द्रहरूले रियलाइज गरे भने मात्रै अभिव्यक्तिका माध्यमहरू वृद्धि भएर जान्छन्। अल्टिमेटली त्यसले अभिव्यक्तिले चाहिँ पत्रकारलाई अथवा नागरिकलाई अथवा सर्जकलाई मात्र फाइदा गर्ने होइन, उसले बेनिफिट आफ्नो व्यवसाय मात्र चलाउने होइन, त्यसले लोकतन्त्रलाई बलियो बनाउँछ, ट्रान्सपेरेन्सीलाई वृद्धि गर्छ, अकाउन्टेबिलिटी जवाबदेहितालाई पनि प्रवर्धन गर्छ। त्यसैले अभिव्यक्तिका माध्यमहरू जे तरिकाबाट सिर्जनाबाट आइरहेको छ अथवा जर्नलिस्टिक कन्टेन्टबाट आइरहेको छ भने यसलाई प्रवर्धन गर्ने बाटो हामीले खालि सैद्धान्तिक रूपमा कन्स्टिट्युसनल प्रोभिजनहरू अथवा कानुन बनाइदिएर मात्र होइन कि वास्तवमा एक्सन थ्रु हाम्रो कार्य काम थ्रु पनि देखाउनुपर्छ भन्ने लाग्छ।
आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा हामी संचार क्षेत्रका विविध पक्षलाई लिएर कुराकानी गर्दैछौ। मीडिया एक्शन नेपालका अध्यक्ष एवं संचारविद लक्ष्मण दत्त पन्त हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहनु भएको छ। लक्ष्मण सर, अब समय अलिकति बाँकी रह्यो, एउटा अर्को जिज्ञासा म राख्न चाहन्छु। अलिकति संचार क्षेत्र र विशेष गरी अहिले बहसमा रहेको, यद्यपि अब हिजोबाट यो चालू अधिवेशन सकिएको छ, त्यो अधिवेशनमा नेपालकै सन्दर्भमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै छातामुनि राखेर एउटा सार्वजनिक प्रसारण माध्यममा लैजाने कसरत भइरहेको छ, संसदीय प्रक्रियामा त्यो छिरिसकेको छ। हामी आफै पनि आफ्नो पुनरावलोकन गरिरहेका छौं, यहाँ जस्तो विज्ञको अलिकति यसमा राय लिन चाहन्छौ। नेपालमा पब्लिक सर्भिस ब्रोडकास्टिङ अथवा सार्वजनिक प्रसारण सेवा भनेर यसको अभ्यास रेडियो नेपालले धेरै लामो समयदेखि गर्दै आएको हो, तर यो सरकारको मन्त्रालय अन्तर्गतको निकाय हो, अब यसलाई अझै बद्धिदो परिवेशमा स्वतन्त्र पूर्वक यसलाई चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने जुन कसरत केही वर्षदेखि हामी गर्दैछौ, यसले एउटा निकास पाउन सकेको छैन। अहिले जसरी देशभरि एफएम रेडियो स्टेशनहरूमा हामी साउथ एसियामा नै अग्रणी छौं, होइन, हाम्रा संचार संवेदनशीलता हाम्रो निकै नै माथि छ, यो परिवेशमा नेपालको यो एकदम कम्पिटेटिभ वातावरणमा सार्वजनिक प्रसारण संस्थाको एउटा चाहिँ स्ट्रक्चर के हुन सक्ला, कसरी चाहिँ हामी जनताको बीचमा एउटा चाहिँ स्वतन्त्र तटस्थ संचार माध्यमको रूपमा अगाडि जान सकौंला, धेरै कोणबाट विचारहरू व्यक्त भएका छन्, यहाँको पनि आफ्नो दृष्टिकोण राखिपाउन यस विषयमा।
धन्यवाद हरिशरणजी, यो महत्वपूर्ण विषय संसदमा गएको छ। धेरै वर्षदेखि लगभग एक दशकभन्दा बढीदेखि चाहिँ यसको प्राज्ञिक सिभिल सोसाइटी लेभलमा अधिकार कर्मीको बीचमा व्यवसायीका बीचमा चाहिँ सार्वजनिक सेवा प्रणालीका बारेमा र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गरेर सार्वजनिक संस्थाको रूपमा प्रसारण संस्थाको रूपमा अगाडि बढाउने पाटो सफल भयो। यसले अब दुईटा कुराहरू छ कि यसमा, एउटा राज्यले अथवा सरकारले चाहिँ आफ्नो आवाज पब्लिक कहाँ लिएर जाने र जहिले पनि एक किसिमको डिस्टर्टेड तोडमोड गरिएको विषयवस्तु दिइरहनको लागि यो अल्म लिएको हो, किनभने सार्वजनिक प्रसारण संस्थाको आफ्नो स्वायत्तता र स्वतन्त्रता हुन्छ, त्यो भइसकेपछि चाहिँ सरकारले अलिकता प्रोपगन्डा भनौ न, प्रचारबाजी अथवा चाहिँ तोडमोड गरिएको सूचना दिनबाट वञ्चित रहन सक्छ है भविष्यमा भन्ने हिसाबबाट जो जो सरकारमा आए पनि संसदीय व्यवस्था थ्रु त्यसको कानूनको प्रक्रिया अगाडि नबढेको भन्ने मलाई मेरो एउटा अब्जर्भेसन छ। लास्ट इयर हामीले चाहिँ मिडिया एक्सन नेपालले लगभग दुई वर्ष जति विश्वको एउटा यो सार्वजनिक मिडिया संस्थाहरूको चाहिँ ठुलो नेटवर्क छ, पब्लिक मिडिया अलायन्स भन्ने, त्यो संसारभरिका संस्था त्यसमा आबद्ध छन्, तर नेपालमा पब्लिक चाहे ब्रडकास्टिङको कुरा होस् अथवा चाहिँ सार्वजनिक मिडिया प्रणालीको कुरा होस्, निजी क्षेत्रबाट अब सार्वजनिक सेयरलाई लिएर पब्लिकप्रति हामी के अरे रेस्पोन्सिबल हुन्छौँ, उत्तरदायी हुन्छौँ, हामी कन्टेन्टमा कसैको पनि नियन्त्रण राख्दैनौँ भन्ने हिसाबले एक दुईवटा संस्थाहरू आइरहेछन्। कोभिड 19 पछि हेर्ने हो भने पनि नेपालको ठुलो मिडिया गृहले चाहिँ आफूलाई यो पब्लिक लिमिटेडको रूपमा चाहिँ अगाडि बढाउने भन्ने किसिमको बहसहरू आइरहन्छ। नियत के छ भन्ने विषयलाई हामीले नबुझिदिँदा चाहिँ कहिलेकाहीँ सार्वजनिक प्रसारण अथवा सार्वजनिक मिडिया अथवा सार्वजनिक कन्टेन्टको प्रडक्सनमा जाने र हामीले यसलाई स्वतन्त्र स्वायत्त बनाउने भन्ने जसले कमिटमेन्ट गर्छ उनीहरू अलिकता अदृश्य हिसाबबाट अरूलाई सेवा गर्छन् कि भन्ने आउँछ। त्यसैले अहिले जुन संसदमा प्रवेश भएको छ यो रेडियो नेपाल नेपाल टेलिभिजनको यो सार्वजनिक प्रसारण संस्था बनाउने, यसको लागि चाहिँ अलि अन्तर्राष्ट्रिय अभ्यासलाई पनि विश्वभरिको अभ्यासलाई पनि अझ बहसमा लगेर कानून बनिसकेपछि अब यो नियन्त्रण बाहिर, खास गरी चाहिँ नियन्त्रण त राम्रो चिज होइन नि त, रेगुलेसनसम्म एप्रोप्रिएट छ, सार्वजनिक संस्थाको रूपमा चाहिँ कन्टेन्टको अझै यसले बहुलवादलाई प्लुरालिजम र डाइभर्सिटीलाई खासमा चाहिँ नियन्त्रण नगरिकन र कुनै एउटा कन्टेन्ट कुनै एउटा पावर सेन्टरको दृष्टिबाट प्लुरालिजम डिफाइन नहुने अवस्थामा जान सक्छ सार्वजनिक संस्थाको रूपमा हामीले अगाडि साँच्चीकै बढायो र इम्प्लिमेन्टेसनको लेभलमा गयो भने यहाँ त प्लुरलिजम डाइभर्सिटी र इन्क्लुजनको पनि एकदम बायस्ड किसिमको इन्टरप्रिटेसन हुने गरेका छ. त्यो किन भएको हो भने हाम्रा रेडियो संस्था टेलिभिजनहरू चाहे त्यो निजी क्षेत्रमा होस् अथवा सरकारले नै चलाएको लामो समयदेखि योगदान गर्ने नेपाल टेलिभिजन रेडियो नेपाल जस्ता संस्थाहरू नै किन नहुन्, यसलाई वास्तवमा हामीले एउटा बायस्ड एप्रोचबाट प्लुरलिजमलाई बहुलवादलाई विविधतालाई र समावेशीकरणलाई डिफाइन गरिदिएका कारणले चाहिँ यहाँ पनि पब्लिकलाई डिभाइड गर्नेतर्फ संचार संस्थाको कन्टेन्ट गइराखेको हाम्रो अब्जर्भेसन छ. यो सार्वजनिक संस्थाको रूपमा यदि अगाडि बढ्यो भने बहुलवादको विविधताको र त्यसपछि समावेशीकरणको चाहिँ सर्वस्वीकार्य परिभाषा यसले अगाडि बढाउन सक्छ र सबैलाई के लाग्न सक्छ भने रेडियो नेपाल मेरो हो अथवा नेपाल टेलिभिजन म जुन प्रसारण संस्था आउँछ यी टेलिभिजन संस्था यी श्रव्य चित्र सामग्रीहरू मेरा लागि उत्पादन भइरहेछन् यसमा नियन्त्रण छैन यसमा कन्ट्रोल छैन र यो स्वतन्त्र रूपले चाहिँ अगाडि बढिरहेको छ भन्ने बहसलाई अगाडि बढाउन सक्यो भने तपाईँले भन्नुभयो जस्तै रेडियोको जुन विश्व इतिहासमा यो दक्षिण एसियामा नेपालको खास गरी सामुदायिक रेडियोको अग्रणी भूमिकाको विषय उठ्छ. सार्वजनिक सेवा प्रणालीका हिसाबबाट पनि हामीले वर्ल्डलाई एउटा मेसेज दिन सक्छौँ तर यसमा कार्यान्वयनको हिसाबबाट धेरै कामहरू गर्न जस्तो मलाई लाग्छ. त्यसका लागि पनि अलिकता वाइडर कन्सल्टेसन चाहिँ चाहिन्छ.
हस् धेरै धन्यवाद छ लक्ष्मण दत्त पन्तजी आफ्नो अनुभवको क्षेत्र बारे आम श्रोताहरूलाई पनि सुसूचित गराउन सहयोग गर्नुभयो. रेडियो नेपालसँग कुराकानी गर्ने समय दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद छ.
यहाँलाई पनि रेडियो नेपाललाई पनि मेरो कुराहरू मिडिया एक्सन नेपाल थ्रु हामीले गरिराखेका कामको सन्दर्भलाई व्यक्त गर्ने अवसरका लागि म रेडियो नेपाल यहाँ मार्फत सबैलाई धन्यवाद.
हस् धन्यवाद. त आदरणीय श्रोताहरू अन्तरसंवादको आजको निर्धारित समय सकियो. हामी संचार क्षेत्रका समसामयिक विषयमा केन्द्रित रहेर मीडिया एक्सन नेपालका अध्यक्ष एवं संचारविद लक्ष्मण दत्त पन्तसँग कुराकानी गरिरहेका थियौं. प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद. म हरिशरण लामिछाने पनि बिदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.